आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता मित्र, आज पनि यहाँ सबैलाई यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा हितोपदेश 21 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। हितोपदेश 21 अध्यायको एक पद हृदय अगाडि बढ़ाउँ। यहाँ यस प्रकार लेखिएको छ, राजाको हृदय परमप्रभुको हातमा हुन्छ, खोलाको पानी चाहिँ जता मन लाग्यो उतै उहाँले फर्काउनुहुन्छ। अनि दोस्रो कुरा, दोस्रो पदमा भनिएको छ, मानिसको हरेक बाटो आफूलाई ठिकै लाग्ला, तर हृदय जाँच्ने परमप्रभु नै हुनुहुन्छ। श्रोता, यहाँ मानिसको आत्मधार्मिकता स्वधार्मिकताको देख्दछौ। हामी आफ्नो बारेमा सधैँ ठिक छौ भनी सम्झन्छौं, हामी घमण्ड गर्छौं, म फल्ना फल्ना व्यक्ति, म यस्तो उस्तो, अनि कतिजनाले त म फल्ना फल्ना मण्डलीको सदस्य हुँ, अनि मण्डलीको समितिमा फल्ना फल्ना ओहदाको व्यक्ति हुँ, म मण्डलीको निम्ति सधैँ व्यस्त काममा हुन्छु। मित्र, यो सबै कुरा सत्य हुन सक्छन्, तर परमेश्वरले हृदयको जाँच गर्नुहुन्छ। यर्मिया अगमभक्ताले भने, यर्मिया 17 अध्यायको 9 पदमा, मानिसहरूको हृदय सबै कुरा भन्दा छली हुन्छ, त्यो अति नै भ्रष्ट हुन्छ, त्यसलाई कसले जान्न सक्छ र। मित्र, के तपाईँ प्रभु येशु ख्रिष्ट कहाँ जानुभएर आफ्नो दयनीय अवस्थाको बारेमा भन्नुभएको छ? उहाँ महान डाक्टर हुनुहुन्छ, उहाँ हृदय विशेषज्ञ हुनुहुन्छ, उहाँले तपाईँलाई नयाँ हृदय दिनुहुन्छ। उहाँ नै पहिलो जन हुनुहुन्छ जसले हृदय प्रतिरोपण हार्ट ट्रान्सपोर्ट हार्ट ट्रान्सप्लान्ट्सको कार्यमा जानुभयो। उहाँले त्यस्तो हृदय दिनुहुनेछ, त्यस्तो हृदय दिनुहुनेछ जुन उहाँप्रति विश्वासयोग्य हुन सक्छ। अनि तीन पदमा लेखिएको छ, जे ठिक र न्यायसंगत छ त्यही गर्नु परमप्रभुलाई बलिदान चढाउनुभन्दा बढ़ी ग्रहणयोग्य हुन्छ। फेरि यहाँ हाम्रो निम्ति महान सत्यता बताइएको छ कि खाली धार्मिक संस्कार धार्मिक कृत्यमा भएर मात्र जाने काममा कति पनि महत्व छैन। यो कुराको याद राख्नुहोस्, पुरानो नियममा बलिदान यस कारण दिइएको थियो किनभने तिनीहरूले ख्रिष्ट येशूलाई औल्याउँदथे। येशूको दिनका धार्मिक अगुवाहरू र फरिसीहरू भन्दा ती संस्कारमा र धार्मिक कृत्यहरूमा भएर जाने काममा कोही पनि बढ़ता विश्वासयोग्य थिएनन्। तर उहाँले तिनीहरूलाई अति नै खराब भाषामा निन्दा गर्नुभयो, उहाँले तिनीहरूलाई हप्काउनुभयो, उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू बाहिर चाहिँ चुनले पोतिएका चिहान जस्तै सुन्दर देखिन्छन्, तर भित्र चाहिँ मरेका मानिसहरूको हाडहरूले भरिएको छ। किन? किनभने बलिदानहरू र भेटीहरूले प्रभुलाई प्रसन्न तुल्याइरहेको थिएन। जब धार्मिकताको कमी अभाव थियो त्यहाँ, उहाँले भन्नुभयो, उहाँलाई बलिदानको होइन त कृपाको चाहनुहुन्छ। धार्मिक कृत्यहरू कर्मकाण्डहरू संस्कारहरूले यो कुराको दर्शाउँछ कि तपाईँ ख्रिष्टमा विश्वास भरोसा गरिरहनु भएको छ, जबकि वास्तविकता यो हो कि तपाईँ उहाँमा भरोसा गरिरहनु भएको छैन। येशु ख्रिष्टको बलिदानको सही सत्य ग्रहणले कुनै व्यक्तिलाई त्यति अद्भुत तरिकाले परिवर्तन गर्दछ, उसले असल कामहरू आपसे आप गर्नेछ। म तपाईँलाई भनौं, परमेश्वरले हृदयमा हेर्नुहुन्छ। अनि चार पदमा लेखिएको छ, घमण्डी आँखा र अहंकारी हृदय दुष्टका दियो यिनै हुन् जुन पाप हो। अहंकारी आँखा, सम्भवत आइतबारमा वा शनिबारमा मण्डलीमा सेवामा जानुहुँदा तपाईँले फल्ला फल्ला मानिसलाई देख्नुभयो र तपाईँले आफ्नो शिर फनक्क फर्केर अर्कोतिर लाग्नुभयो ताकि तपाईँले तिनीहरूसँग बोल्न नपरोस्। अर्को शब्दमा, तिनीहरूसँग बोल्न चाहँदैनौ, तिनीहरूलाई व्यवस्था गर्न चाहन्छ। म केही समय पहिले यो झुण्डमा थिए जहाँ एक जवान एकजना मानिस थिए जसले मेरो बारेमा केही अप्रिय कुरा भनेथे। उसले यस्तो अभिनय गरे मानौ उसले मलाई देखेन। अहंकारी आँखा, हुन सक्छ त्यो अहंकारी आँखाको कसैले ध्यान नदिएको होला, हुन सक्छ त्यो व्यक्ति जसलाई अहंकारी आँखा दिइएको छ त्यसको बारेमा अजान होला, तर परमेश्वरले त्यो देख्नुभयो र देख्नुहुन्छ र त्यसलाई उहाँ पाप भन्नुहुन्छ। उहाँको दृष्टिमा यो मद्यपान लिनु जत्तिकै ठूलो पाप हो। भनिएको छ चार पदमा, घमण्डी आँखा र अहंकारी हृदय दुष्टका दियो यिनै हुन् जो पाप हो। र पाँचदेखि सातमा लेखिएको छ, लगनशीलको योजनाहरूले लाभ गराउने तर्फ उन्मुख गराउँछ, त्यसरी नै हतार गर्नाले दरिद्रतामा पुगिन्छ। झुटो जिर्बले आफ्नो भाग्य सुधार्न चाहिँ उडी जाने कुइरो र घातक पासो हो। दुष्टको उपद्रवले नै तिनीहरूलाई घिच्याएर लैजान्छ, किनभने जे ठिक हो सो गर्न तिनीहरूले अस्वीकार गर्छन्। श्रोता, हामीले इमानदारपूर्वक जम्मा गरेका कमाएका धनहरूको प्रयोग गर्न हामी सक्छौं। धनी हुने कुरा कुनै गलत होइन, कुनै पाप होइन। महत्वपूर्ण कुरा यो हो कि कसरी पैसा वा धन सम्पत्ति जम्मा गरिएको छ। यदि धन सम्पत्ति झुट्टाद्वारा, डकैतद्वारा, भ्रष्टताद्वारा प्राप्त गरिएको छ भने परमेश्वरले त्यसको हेर्नुहुनेछ, जुनको परिणामस्वरूप त्यो धन सम्पत्तिहरूको आनन्द उठाइने छैन। आज त्यहाँ धेरै धनी मानिसहरू छन् जसको जीवनमा आनन्दमय जीवन, आनन्दमय परिवार छैन। तिनीहरूलाई आवश्यक वास्तविक कुरा तिनीहरूका धन सम्पत्तिहरू होइनन्। एकजना अरबी कुलका मानिसको बारेमा एउटा कथा भनिएको सुनेको छु, यो जो मरुस्थलमा हराएका थिए। उनी भोक र प्यासले तटपिँदै मर्न लागेका थिए। बिचरा त्यसले केही मरुस्थलमा भएर यात्रा गर्न व्यापारीहरूले खसाइराखेको केही पोखा देखे अनि उसले सोच्यो कि यस पोखामा केही खानेकुरा छ। उसले हतार हतार त्यो पोका खोले र उत्सुकतापूर्वक त्यसमा के छ सो कुरा हेरे। जब उसले हेरे तब उसले अति नै निराश र निरुत्साहपूर्वक त्यस पोकालाई फ्याँके। यो भन्दै यो त खाली हीरा र मण्यहरू मात्र रहेछन्। मित्र, निश्चय नै तिनीहरू भाग्यको बदलिदिने बहुमूल्य कुराहरू थिए, तर त्यस बेला त्यो उहाँ उसको आवश्यक कुरा थिएन। मेरो मित्र, परमेश्वरले भन्नुहुन्छ तपाईँ धन प्राप्त गर्न सक्नुहुन्छ, तर यसले तपाईँलाई कति पनि असल गर्ने छैन जबसम्म तपाईँ यसलाई सही तरिकामा बनाउनुहुन्न, कमाउनुहुन्न र उहाँको महिमाको निम्ति प्रयोग गर्नुहुन्न। अनि आठ पदमा लेखिएको छ, दोषीको बाटो कुटिल हुन्छ तर निर्दोषको चालचलन इमान्दार हुन्छ। मित्र, तपाईँको जीवनले यो कुराको प्रदर्शन गर्दछ कि वास्तवमा तपाईँ कस्तो किसिमको मानिस हुनुहुन्छ। यदि तपाईँ परमेश्वरसँग सही हुनुहुन्छ भने त्यो तपाईँको जीवनमा प्रकट गरिनेछ। नौ पदमा लेखिएको छ, कचकच्चे पत्नीसँग एउटै घरमा बस्नुभन्दा त कौशीको एक कुनामा बस्नु बेस। हामीसँग शास्त्रमा उदाहरणहरू छन्। अय्यूबको आफ्नो पत्नीसँग त्यति राम्रो सम्बन्ध थिएन। दाउदले सौलको छोरीलाई विवाह गरे। मलाई लाग्दैन कि त्यो विवाहमा त्यहाँ वास्तविक संगति र प्रेम थियो। तिनले दाउदलाई हँसी मजा उडाइन्। जब यी दाउद यरुसलेममा सन्दुक ल्याउँदा आनन्दले हर्षले नाचे। तिनले दाउदलाई भने कि उसले आफैलाई मूर्ख बनाए। सन्दुकको सामने नाच्दै तिनले उसको त्यस आचरण अपमान, बेइज्जत भनिन्। मलाई विश्वास गर्नुहोस्, यदि तपाईँले परमेश्वरको निम्ति केही जोश, उत्साह देखाउनुहुन्छ, त्यहाँ धेरै मानिसहरू छन् जो शर्मिन्दाको आभास गर्छन्। मित्र, यो अति नै दयनीय कुरा हो यदि तपाईँको जीवनसाथी त्यस प्रकारको छ भने। अनि एघार पदमा भनिएको छ, जब खिल्ली उडाउनेलाई दण्ड दिइन्छ निर्बुद्धिले बुद्धि प्राप्त गर्छ, बुद्धिमानलाई जब शिक्षा दिइन्छ त्यसले ज्ञान पाउँछ। अनि तेह्र पदमा भनिएको छ, गरीबले पुकार गर्दा यदि मानिसले आफ्नो कान बन्द गर्छ भने त्यसले पनि पुकार गर्नेछ तर जवाब भने पाउने छैन। मित्र, यो नै परमेश्वरले भन्नुभएको छ। चाहे यो सत्य होस् या नहोस्, म विश्वास गर्छु कि यो सत्य हो र म सोच्दछु कि हाम्रा दिनमा सार्वजनिक जीवनमा यसको उदाहरणहरूको पत्ता लगाउन सकौं। र सत्र पदमा हामी हेर्छौं, सुखविलासको प्रेम गर्ने दरिद्र हुनेछ, दाकमध्य र त्यसलाई प्रेम गर्ने कहिले धनी हुने छैन। के यो चाखलाग्दो कुरा होइन र? अनि बाइस पदमा भन्छन्, बुद्धिमान मानिसले बलिष्ठको शहरमाथि आक्रमण गर्छ र तिनीहरू भरोसा परेको बलियो गढ खंगार पारिदिन्छन्। हितोपदेशकार भनिरहेका छन्, बुद्धि सशस्त्र मानिसहरूभन्दा श्रेष्ठ हो। मानिसले बलियो किल्ला बनाउन सक्ला, तर बुद्धिमानसँग मानिस त्यसलाई कसरी आक्रमण गर्नु र कसरी नष्ट गर्नु सो कुराको लागि पर्याप्त बुद्धि छ, योग्यता छ। अनि प्राचीन बाबिलको शहर यसको उत्तम उदाहरण हो। बेलसजर बाबिलको सामर्थ्य मजबूत पर्खाली घेरेको शहरभित्र बसेर यो सोचे कि उनी बिल्कुल सुरक्षित थिए। वास्तवमा बाबिल शहरको वरिपरि मजबूत पर्खाल थियो, तर त्यस शहरभित्र चाहिँ उसको राजमहलको वरिपरि पनि अर्को मजबूत पर्खाले घेरिएको थियो। बेलसेजर यो कुरामा निश्चय थियो कि बाबिलको पर्खालहरूलाई कहिले पनि कसैले आरपार गर्न सक्दैन। निश्चय नै त्यसको अतिरिक्त पूरा पर्खालहरू भरि पहरेदारहरू, चौकीदारहरू राखिएका थिए, खटाइएका थिए। तर शत्रुहरूको छौनीमा नै शत्रु सेनापतिले आफ्नो बुद्धिको प्रयोग गरे र बाबेलमा घुस्ने बाटोको नाप गरे, आंकलन गरे, अनि इफ्रातस नदीको शाखा नदी बाबेलको शहरभित्र पर्खालमा भएर भित्र जान्थ्यो। त्यो एक प्रकारको नहर थियो, अनि शत्रु सेनापतिले त्यो पानीलाई मूल नदीमा फर्काइदिए। त्यसपछि उसले आफ्नो सैनिकहरूलाई त्यो सुक्खा नदीको बाटोमा भएर अगाडि बढाए। नदी भने पर्खाल मुनि भएर भित्र शहरभित्र गए। त्यो शत्रुहरू चाहिँ मादी फारसी थिए र तिनीहरू शहरभित्र पूरा छरेर शहरलाई 81 कब्जा गरे, आफ्नो हातमा लिए। यो कुरा शहरवासीहरूलाई, राजा बेलसजरलाई सपना जस्तै लाग्यो। अकस्मात शत्रुहरूले आफ्नो बुद्धिको प्रयोग गरेर शहरलाई कब्जा गरी आक्रमण गरे। नेपोलियनले यो कथन बनाए कि परमेश्वर सधैँ ठूलो सेनाहरूको जमातमा पक्षमा हुनुहुन्छ। उसको यो कथन बिल्कुल गलत थियो। उसले वाटरलूमा जित्ने थिए। उनी अति नै प्रभावशाली सेनापति थिए, तर तिनी त्यति पर्याप्त रूपमा तेज थिएनन्। उसँग आफ्नो थल सेनाहरूलाई गतिशील रूपमा अगाडि बढाउने कामको योग्यता थियो, तर उसको सेनाहरू भासमा हिलोमा भासिए र अगाडि बढ्न सकेनन्। वृद्ध सेनापतिले वास्तवमा नेपोलियनलाई रोके जब उनी वाटरलूतिर बढ़िरहेका थिए। मित्र, यो हितोपदेशले भनिरहेको छ, मानिसहरू आफ्नो धन सम्पत्ति र आफ्नो हात हतियार सेनाहरूमा आश्रित हुन सक्छन्, तर त्यो पनि तिनीहरूलाई सुरक्षा दिन पर्याप्त वस्तु होइन। अनि त्यस पदमा भनिएको छ, आफ्नो मुख र जिब्रो सम्हाल्नेले आफूलाई आपद विपदबाट जोगाउँछ। फेरि हितोपदेशकारले जिब्रोलाई ठिक तरिकामा प्रयोग गर्ने कुराको उल्लेख गर्छन्। उसले पहिले भनिसकेका छन् कि यदि तपाईहरू मित्रलाई चाहनुहुन्छ भने तपाईले आफैलाई पनि मित्र भाव देखाउनु पर्दछ। त्यसकारण निश्चय नै तपाईले केही कुराकानी बात गर्न सक्नुहुन्छ, तर तपाईले यो कुराको चियो गर्नुपर्छ कि तपाई के भन्नुहुन्छ, के बोल्दै हुनुहुन्छ। हामीलाई मित्रहरूको आवश्यक छ। अनि हितोपदेशहरूको पुस्तकसँग मित्रहरू र शत्रुहरूको बारेमा भन्ने धेरै कुराहरू छन्। अनि 24 पदमा भनिएको छ, अहंकारी र सेकीबाजी मानिसको नाउँ खिल्ली उडाउने हो र त्यसले अभिमान साथ व्यवहार गर्दछ। तपाईले दुई विषयहरूको यहाँ ध्यान दिनुभएको छ, जुन पटक पटक उल्लेख भएको देखिन्छ। एउटा चाहिँ जिब्रोको दुरूपयोग र जिब्रोको प्रयोग, अर्को चाहिँ घमण्ड अहंकार हो। अनियन्त्रित जिब्रो, झूठ जिब्रो, आलोचना गर्ने, निन्दा गर्ने जिब्रो, अहंकारी आँखा, परमेश्वर भन्नुहुन्छ कि तिनीहरू सबैलाई घृणा गर्नुहुन्छ। अनि 25 पदमा लेखिएको छ, अल्सेको लालसाले नै त्यसलाई मार्नेछ किनभने त्यसका हातहरू काम गर्न अस्वीकार गर्छन्। अनि 26 पदमा भनिएको छ, दिनभरि नै त्यसले झन बढ्ता लालसा गरिरहन्छ तर धर्मीले फारो नगरीक नै दिन्छ। अल्से मानिसले आफ्नो समय लालचमा लोभमा बिताउँछ र उसले बिना काम अर्थात काम नगरी पैसा कमाउने सैतानिक उपायहरूको प्रयोग गर्न कोशिश गर्छ। आज त्यहाँ धेरै मानिसहरू छन् जो त्यो गरिरहेका छन्। त्यसको ठिक विपरीत धर्मी मानिसले प्राप्त गर्ने होइन तर दिने काममा धेरै सोच्दछ र परमेश्वरले उसलाई आशिष दिनुहुनेछ। त्यही नै यहाँ खास विचार हो। अनि 27 पदमा लेखिएको छ, दुष्टको बलिदान घिनलाग्दो हुन्छ, खराब अभिप्रायले चढ़ाएको झन कति बढ़ी घृणित होला। दुष्ट मानिस भनेको त्यो व्यक्ति हो जसले आफै स्वयंलाई परमेश्वर कहाँ समर्पण गर्दैन र परमेश्वरको तरिकामा आउँदैन। हितोपदेश 16:25 पदले भन्छ, कुनै बाटो मानिसलाई सोझो जस्तै लाग्छ त्यो नै दुष्टता अधर्मीको बाटो हो। ऊ आफ्नै बाटोमा हिँड्छ र परमेश्वरको बाटोलाई उपेक्षा गर्छ, व्यवस्था गर्छ। वास्तवमा उसले परमेश्वरलाई अस्वीकार गर्दछ। यसको मतलब यो होइन कि त्यस्तो मानिस धार्मिक हुँदैन। ऊ देखावटी रूपमा कमसे कम मण्डलीमा जोडेको मानिस हुन सक्छ, मण्डलीमा नियमित रूपमा उपस्थित हुन सक्छ, भजन गाउन सक्छ र सम्पूर्ण एक ख्रिस्टियनले गर्नुपर्ने कर्मकाण्ड धार्मिक कृत्य संस्कारमा भएर त्यो जान्छ, त्यसको पालना गर्छ। उसको अभिप्राय असल छैन तर भनेको छ दुष्ट मानिसको बलिदान परमप्रभुको दृष्टिमा घिनलाग्दो हुन्छ। 28-29 पदमा लेखिएको छ, झुटो साक्षी नष्ट हुनेछ, त्यसको कुरा सुने जोसुकै सधैँको निम्ति नष्ट हुनेछ। दुष्ट मानिस साहसी जस्तै हिँड्छ तर इमानदारीसँग चल्ने मानिसले आफ्ना चालहरू विचार गर्छ। पिलातसको सामने प्रभु येशूको जाँचको बेलामा, परीक्षाको बेलामा झुट्टा साक्षीहरू खड़ा गरिएका थिए। मती 26:59-61 पदमा लेखिएको छ, तब मुख्य पुजारीहरू, बुढा प्रधानहरू र सम्पूर्ण महासभाले येशूलाई मार्नको निम्ति उहाँको विरोधमा झुट्टो साक्षीको खोजी गरे अनि हामी देख्छौ तर एउटै पनि पाएन। हजुर, धेरै झुट्टा साक्षीहरू अघि सरेर आए तापनि तिनीहरूले एउटै पनि पाएनन्। आखिरमा दुईजना झुट्टा साक्षीहरू अगाडि बढे र आएर भने, यस मान्छेले भन्यो, म परमेश्वरको मन्दिरलाई भत्काउन र यसलाई 3 दिनमा खड़ा गर्न सक्छु। अनि अर्को झुट्टा साक्षीले गवाहीको बोके तर त्यो कति पनि प्रासंगिक थिएन, सत्य थिएन। आखिरीका दुईजनाले वास्तवमा झुट बोले। अर्को अध्यायमा येशूको प्रतिक्रियाको जवाबको दिएको हामी देख्छौ, मती 27:11-14 पदमा, अनि येशू राज्यपालका सामु उभिनुभयो अनि राज्यपालले उहाँलाई यसो भन्दै सोधे, के तिमी यहुदीका राजा हो? अनि येशूले तिनलाई भन्नुभयो, तपाईं नै भन्दै हुनुहुन्छ त। अनि जब मुख्य पुजारीहरू र बुढा प्रधानहरूले उहाँलाई दोष लगाए तब उहाँले एउटै जवाब फर्काउनु भएन। तब पिलातसले उहाँलाई भने, तिनीहरूले तिम्रो विरोधमा कति धेरै कुराको गवाही दिँदैछन्, के तिमी सुन्दैनौ? अनि उहाँले तिनलाई एक शब्द पनि जवाब दिनु भएन। यहाँसम्म कि राज्यपाल साह्रै छक्कै परे। योहानाको रिकर्डले हामीलाई भन्छ, पिलातसले प्रभु येशूलाई इन्साफको हलभित्र लगेर सुटुक्क उसलाई सहयोगको माग गरे, उसले उहाँलाई छोड्न मुक्त गर्न सक्नुहुनेछ। तर यहुदीहरूको इच्छाको विरूद्ध येशूलाई मुक्त गर्न अति नै धेरै राजनीतिज्ञ थिए। अन्तिममा उसले भीड़हरूको दबावमा भएर तिनीहरूको हातमा इन्साफ दिए, छोडिदिए। तर उही समयमा उसलाई थाहा थियो कि येशूको विरूद्धमा साक्षीहरू झुट थिए। अनि 28-29 पदमा लेखिएको छ, झुटको साक्षी नष्ट हुनेछ, त्यसको कुरा सुने जसुकै सधैँको निम्ति नष्ट हुनेछ। दुष्ट मानिस साहसी जस्तै हिँड्छ तर इमानदारीसँग चल्ने मानिसले आफ्ना चालहरू विचार गर्छ। कुनै पनि यस्तो बुद्धि, अन्तर्दृष्टि वा योजना छैन जो परमेश्वरको विरूद्धमा सफल हुन सक्छ। अनि 31 पदमा पढ्छु, युद्धको दिनको लागि घोडा तयार पारिन्छ तर विजय चाहिँ परमप्रभुकै हातमा हुन्छ। दाउदले यो सिक्न सके। उसले लेखे भजन संग्रह 27:3 पदमा, मेरो विरूद्ध छौनी बनाए तापनि मेरो मन कातर हुने छैन, मेरो विरूद्धमा लड़ाई खुल्यो भने पनि म त्यस बेला कम्मर कस्नेछु। आशाले पनि यो सत्यताको सिके। दोस्रो इतिहास 14:11 पदमा भनिएको छ, आशाले परमप्रभु आफ्ना परमेश्वरको पुकार गरे र भने, हे परमप्रभु, बलिया अथवा कमजोर जस्तो सुकै मानिसहरूलाई सहायता गर्न त तपाईँ जस्तो अरू कोही छैन। हे परमप्रभु, हाम्रो परमेश्वर हाम्रो सहायता गर्नुहोस्, किनभने हामी तपाईँमाथि भर परेका छौं। हामी तपाईँकै नाउँमा यस ठूलो सेनाको विरूद्धमा सामना गर्न आएका छौं। हे परमप्रभु, तपाईँ हाम्रो परमेश्वर हुनुहुन्छ। यसर्थ मानिस कसरी तपाईँको विरूद्धमा खड़ा हुन सक्छ र? मित्र, परमेश्वरमा भरोसा गर्ने कुरा कति अद्भुत छ। प्रभुले आजको यो बाइबल अध्ययनद्वारा सबैलाई आशिष दिनुभएको होस्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6979। एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6979, 98 4705 6979। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।